नमस्कार, अन्तर्संवादबाट सन्तोष रेग्मी। संसदको तेस्रो दल नेकपा माओवादी केन्द्र सत्ताको नेतृत्वबाट विमुख भएपछि संगठन सुदृढ गर्न पार्टीका विभिन्न तहसम्म पुगिरहेको छ। प्रदेश तहमा पछिल्लो दिनमा चलिरहेका विभिन्न कार्यक्रमहरूमा सरकारको नेतृत्व गरेका भय गरेका राम्रा कामको प्रचार र सत्ता गठबन्धनको विरोध मात्रै भएको छैन, पार्टी संगठनको अवस्था विश्लेषण र समीक्षा पनि भएको छ र कतिपय सन्दर्भमा नेतृत्वको कड़ा आलोचना भएका विषयहरू पनि बाहिरिएका छन्। माओवादी पार्टीको पछिल्लो गतिविधिहरू, संगठन सुदृढीकरणका अभियानहरू लगायतका विषयमा आजको अन्तर्संवादमा केन्द्रित हुनेछौं। त्यसै गरी संविधान संशोधनबारे माओवादी केन्द्रको दृष्टिकोण के हो भन्नेबारे पनि हामी जान्ने प्रयास गर्नेछौं। माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङ कुराकानीमा हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। महासचिवज्यू,
हजुर,
स्वागत छ यहाँलाई।
धन्यवाद।
जसरी यहाँहरूले अब 84 करिब करिब हामी सत्तामै रहन्छौं भनेर आकलन गर्नुभएको थियो, दुई ठूला दल मिलिसकेपछि त्यो सम्भावना सकियो, यहाँहरू प्रतिपक्षमा पुग्नु भएको छ र अहिले प्रतिपक्षमा पुगेसँगै प्रमुख प्रतिपक्षी दलको हैसियतले यहाँहरूले सरकारको कामको स्वच्छ आलोचना गर्ने लगायतका जुन कार्यहरू त्यो जारी नै राख्नु भएको छ भने आफ्नो संगठन सुदृढीकरणका प्रयासहरू अगाडि बढ़ाइरहनु भएको छ। पछिल्ला यी प्रयासहरूलाई पार्टीले कसरी लिएको छ? यी प्रयासहरू अपेक्षा अनुरूप अगाडि बढ़ेका छन् कि छैनन्?
अब अहिले पहिलो कुरा त अब यो व्यवस्थामा साधारण बहुमतले सरकार गठन हुने विघटन हुने र त्रिसङ्घ संसद भइरहेको अवस्थामा जसले 51% पुर्याउँछ उसले सरकार गठन गर्ने प्रक्रिया भएको हुनाले सरकार परिवर्तनको विषय मात्रै त ठुलो विषय होइन। त्यस कारणले अब त्यसमा पनि दुईटा ठुला दलहरू मिलेपछि सरकार परिवर्तन हुने कुरा स्वाभाविक प्रक्रिया हो। तर चाहिँ विषय चाहिँ के हो त भन्दाखेरि चाहिँ यो सामान्य सरकार परिवर्तनको विषय मात्रै नभइकन जसरी असार 17 गते मध्यरातमा सात बुँदा खासगरी संविधानका मुद्दाहरूलाई बृहत् शान्ति समुदाय पश्चात प्राप्त भएका उपलब्धिहरू परिवर्तन भएका मुद्दाहरूलाई उल्टाउने भन्ने ढङ्गले जसरी चाहिँ मध्यरातमा सात बजे सहमति गरेर जसरी अगाडि बढेको छ र दुई दलीय मान्यता कायम राख्ने बहुदलीय मान्यतालाई कमजोर पार्दै विस्थापित गर्दै लगेर दुई दलीय मान्यता स्थापित गर्ने भनेर चाहिँ जसरी सुरु भएको छ। अब यी विषयहरू हेर्दाखेरि चाहिँ मुलुकमा संविधान बृहत् शान्ति समुदाय पश्चात प्राप्त भएका संविधानका उपलब्धिहरूलाई घुमाउने अथवा उल्टाउने मात्रै नभइकन मल्टिपार्टी डेमोक्रेसीलाई समेत पनि उल्टाएर दुई दलीय एउटा सर्वसत्तावादी दिशामा लान खोजेको भन्ने कुरा देखाउँछ। त्यसो भएको हुनाले उहाँहरूले जुन चाहिँ कदम चाल्नुभयो सात बजे सहमतिसहित मध्यरातमा जे जस्ता सहमतिहरू गर्नुभयो त्यो हेर्दाखेरि मुलुक प्रतिगमनको दिशातर्फ लान खोजेको देखिन्छ र त्यसको साथै भ्रष्टाचारका अब गत गएको सरकार प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार विरोधी अभियान कायम राखिरहेको अवस्थामा सुशासन कायम राख्नुपर्छ भनेर लागिरहेको अवस्थामा त्यसलाई रोक्नका लागि पनि यो अभियान सुरु भइरहेको अवस्थामा यो दुई दलीय गठबन्धन दुई दलीय सरकार भ्रष्टाचारको अभियानलाई रोक्नका लागि भ्रष्टाचारीहरूलाई बचाउनका लागि संविधानका मूलभूत मुद्दाहरूलाई उल्टाउनका लागि उपलब्धिहरूलाई उल्टाउनका लागि र दुई दलीय सर्वसत्तावाद लागू गर्नका लागि
हजुर यो चाहिँ गुरुङज्यू हजुर यो चाहिँ गुरुङज्यू यो चाहिँ यहाँहरूको बुझाइ हो कि आरोप भनौँ न अब आरोप पनि अब अहिले दुई किसिमका आरोपहरू छन् किनभने एकैछिन हजुर मेरो जिज्ञासा सुनिदिउँ त्यसपछि हजुरलाई म बोल्न दिन्छु। जस्तो अब अहिले भनौँ न मूल रूपमा त बहुदलीय व्यवस्थाका लागि लडेका हुन् यी काँग्रेस एमाले दुईटा दल त्यसै गरी अब काँग्रेसको आफ्नो चाहिँ बहुलवादमा आधारित नेपाली काँग्रेसको सिद्धान्त छ त्यो सिद्धान्तलाई नै अथवा त्यत्रो लडेको यो चाहिँ संघर्षलाई नै उनीहरूले तुरुन्तै चट्टै छाडेर दुईटा पार्टीमा जान्छन् भनेर यहाँहरूले भनिरहँदा आम मानिसहरूले पत्याउलान् र
अब यो उहाँहरूले भनेको विषय भयो यो चाहिँ त उहाँहरूले सार्वजनिक रूपले अभिव्यक्त गरेका विषयहरू दुई दलीय प्रणालीमा लैजानका लागि त्यो सम्झौता पश्चात त्यो सम्झौतामा सहभागी नेताहरूले सार्वजनिक रूपले पटक पटक भन्दै आइरहेका विषयहरू हुन् र यो हामीले भनेको विषय होइन। त्यसो भएको हुनाले उहाँहरूले भनेकै विषय दुई दलीय प्रणालीमा लैजानका लागि जसरी कसरत गरिरहनु भएको छ त्यो भनेको त आखिर मल्टिपार्टी डेमोक्रेसीलाई उल्टाउन खोजेको हो होइन। निश्चित रूपले नेपाली काङ्ग्रेसले बहुलवादको सिद्धान्तलाई अङ्गीकार गरिरहेको अवस्था हो र एकातर्फ बहुलवाद भनेर भन्ने अर्कोतर्फ दुई दलीय वाद चाहिँ विपरीत भयो कि भएन उहाँ आफैले मूल्याङ्कन विषय हो। एमाले चाहिँ बहुदलीय जनवाद आफ्नो मूल नीति हो भनेर भन्ने तर अर्कोतर्फ दुई दलीय प्रणालीमा लैजाने कुरा एक आपसमा विरोधी हो कि होइन त्यो चाहिँ उहाँहरूले समीक्षा गर्ने विषय हो। त्यसो भएको हुनाले चाहिँ हामीले त भनिरहेका छौँ कि तपाईँको मुलुकमा मल्टिपार्टी डेमोक्रेसी स्थापना भएको स्थितिमा यो अहिलेको परिस्थितिमा मल्टिपार्टी डेमोक्रेसीलाई नै रक्षा गरेर जानुपर्छ, लोकतान्त्रिक गणतन्त्र नै रक्षा गरेर जानुपर्छ, सङ्घीयता धर्मनिरपेक्ष समानतावादी समावेशी लगायतका मुद्दाहरूलाई चाहिँ अझ अधुरो छन् अपुरो छन् त्यसलाई पूर्णता दिएर चाहिँ लैजानुपर्छ भनेर भनिरहेको अवस्थामा जे जति चाहिँ तपाईँको परिवर्तनहरू भएका छन् ती परिवर्तनका मुद्दाहरूलाई पनि उल्टाउने गरिकन जुन संविधान संशोधन गर्ने भनेर भनिरहनु भएको छ र यसले के देखाउँछ त भन्दाखेरि अहिलेकै परिस्थितिमा त संविधान संशोधन हुन सक्ने विषय त होइन तर चाहिँ अब यसले के क्रिएट गर्छ त भन्दाखेरि एक प्रकारले द्वन्द्व चाहिँ क्रिएट गर्न सक्छ
जस्तो हजुर
अस्थिरता र अराजकता पैदा गराउने संविधानलाई डेडलक गराउने पान्डोराको बक्स बनाउने
यहाँले भनिरहेको जस्तो मासुज्यू जस्तो अब यहाँले भनिरहेको जस्तो दुईटा पार्टीको मात्रै सरकार त छैन। अब सरकारमा जनता समाजवादी पार्टी छ, जनमत छ, लोसपा छ, नागरिक उन्मुक्ति छ अनि के उहाँहरूले दुईटा पार्टी मात्रै बनाउन खोज्नुभयो भन्ने कुराहरू यी कुराहरूले यहाँहरूको आरोपलाई कहीँ होइन भन्नेलाई बल पुर्याउँदैन र
अब अहिले अहिले तत्काल त उहाँहरूले अरूलाई पनि अब समावेश त गराउनु भएको छ तर अब यो त अरू समावेशको त खासै त्यति धेरै औचित्य थिएन। अब हेर्न बाँकी छ भन्न कहाँ छ त भन्दाखेरि उहाँहरूले कानून बनाउने क्रममा के गर्नुहुन्छ भन्ने कुरा हो। उदाहरणको लागि तपाईँको चाहिँ अब अहिले हल्ला चाहिँ के छ त भन्दाखेरि प्रसारमा के आइरहेको छ त भन्दाखेरि सदनको यो अधिवेशन समापन भइसकेपछि अध्यादेश लिएर आउने होइन त्यो अध्यादेशमा चाहिँ तपाईँको दल विभाजन सम्बन्धी अध्यादेश लिएर आउने दल विभाजन सम्बन्धी कानुन लिएर आउने र एवं प्रकारले विगत कालका तपाईँको चाहिँ यो बीचमा रिक्तताको दल विभाजन सम्बन्धी एन रिक्त रहेको अवस्थामा त्यो रिक्ततालाई पनि कभर हुने गरिकन लिएर आउने र आगामी दिनमा चाहिँ तपाईँको निर्वाचनको सन्दर्भमा अब दल विभाजनको सन्दर्भमा पाँच वर्षको कार्यकाल तोकिएको चाहिँ छ पाँच वर्ष नपुगिकन कुनै पनि दल विभाजन गर्न नपाउने विभाजित भएका दलहरू पुनः विभाजन हुन नपाउने भन्ने जो प्रावधान छ त्यसमा पनि कानुन संशोधन गरेर चाहिँ तपाईँको समाज हटाउने र एवं प्रकारले निर्वाचन सम्बन्धी ऐन संशोधन गरेर थ्रेस होल्ड चाहिँ बढाउने र एवं प्रकारले चाहिँ तपाईँ गठबन्धन गर्न नपाउने आदि आदि लगायतका विषयहरू अध्यादेश मार्फत लिएर आउने भनेर जो प्रचारमा आइरहेको चाहिँ छ र यी कुराहरू लिएर आउने हो भने यी कुराहरू आयो भने दुई दलीय प्रणालीको चाहिँ सन्दर्भमा यो जस्टिफाई हुन्छ र प्रुफ हुन्छ प्रमाणित हुन्छ किन त भन्दाखेरि दल विभाजन सम्बन्धी प्रावधानहरू चाहिँ जसरी चाहिँ तपाईँको चाहिँ कुराहरू उठिरहेका छन् विगत कालमा 40-40 चाहिँ जो मान्यता थियो होइन त्यो मान्यतामा कायम राख्नुपर्छ भनेर चाहिँ नेताहरू बिचमा एउटा अन्डरस्ट्यान्डिङ भइरहेको अवस्थामा 20% अभ्यास गर्ने र बिचको चाहिँ जता भए पनि 20% अभ्यास गर्ने र यो बिचमा रिक्तताको अवस्थामा तपाईँको चाहिँ जुन समयदेखि रिक्त भयो त्यो बेलादेखिको चाहिँ रिक्तताको अवस्थालाई पनि कभर हुने गरिकन त्यसलाई चाहिँ पक्षदर्शी पनि बनाउने र एवं प्रकारले चाहिँ तपाईँको 5 नपुगेको रहेछ भने पनि त्यो पुनः विभाजित हुन पाउने प्रकारका कुराहरूले कता लैजान्छ त भन्दाखेरि त्यसले दल विभाजन व्यापक रूपले लैजान्छ दल विभाजन व्यापक रूपले लैजान्छ र तपाईँको चाहिँ कहाँ लैजान्छ त भन्दाखेरि दुई दलीय प्रणालीमा चाहिँ कसको लार्जेस्ट पार्टी बनाउने भन्ने प्रकारको प्रतिस्पर्धा उहाँहरू बिचमा चल्छ त्यो दिशातर्फ लैजान्छ त्यसले चाहिँ के गराउँछ त अरू पार्टीहरूलाई तोडफोड गर्ने विभाजन गर्ने विखण्डन गर्ने प्रक्रियाको सुरुवात हुन्छ
हजुर अहिलेको यहाँहरूको हजुर
अहिले चाहिँ
हजुर महाशयज्यू, हजुर
हजुर, बहुदलीय प्रणाली
अहिले यहाँहरूले जुन हजुर हजुर महाशयज्यू अहिले यहाँहरूले जुन प्रदेश तहमा जुन खालका पार्टीका क्रियाकलापहरू पार्टीका चाहिँ भनौँ न समीक्षाका कार्यक्रमहरू गरिरहनु भएको छ त्यसमा मूल एजेण्डा यही हो कि उहाँहरू दुई दलीय जान थाल्नु भएको छ त्यसकारणले हामी चाहिँ त्यसको
प्रतिगमनको अहिलेको राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशमा इन्टरनल डेमोक्रेसीलाई समाप्त गर्ने सुशासनलाई कमजोर पार्ने भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने दिशातर्फ नभइकन अहिलेको राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशमा एक ध्रुवीय विश्व परिवेशमा एक ध्रुवले आफ्नो प्रभुत्व कायम राख्नका लागि जसरी चाहिँ तपाईँको विकासशील मुलुकहरूको विरुद्धमा चाहिँ र आफ्नो प्रभुत्वलाई स्वीकार नगर्ने मुलुकहरूका विरुद्धमा चाहिँ जसरी चाहिँ युद्धको अभियान चाहिँ जो छेडिरहेको चाहिँ छ युद्ध आतंकको अभियान जो छेडिरहेको छ र ती युद्धको जो अवस्था छ र यो अवस्थामा पनि साउथ एसिया नै यसको चाहिँ तपाईँको इसी सेन्टर बनाउने प्रक्रियामा जो गइरहेको छ त्यसले गर्दाखेरि नेपालको राष्ट्रिय अस्मिता पनि गम्भीर प्रकारको समस्या पैदा हुँदैछ। यो स्थितिमा एकातर्फ डेमोक्रेसीको रक्षा गर्ने प्रश्न पनि गम्भीर समस्या च्यालेन्जको रूपमा पैदा भएको छ अहिलेको सरकार मार्फत, अर्कोतर्फ चाहिँ राष्ट्रियताको कोणबाट पनि चाहिँ एक ध्रुवीय विश्व प्रणाली प्रबुद्ध कायम राख्नुपर्छ भन्ने नाममा चाहिँ जसरी चाहिँ तपाईँको चाहिँ त्यसलाई स्वीकार नगर्ने मुलुकहरूका विरुद्धमा युद्ध थुपर्ने खालको जुन तयारीमा लागिरहेको चाहिँ छ त्यसले गर्दाखेरि साउथ एसिया नेपाल लगायतको यो साउथ एसिया चाहिँ युद्धको तेस्रो विश्वयुद्ध भयो भने त्यसको इपी सेन्टर चाहिँ यो क्षेत्र हुने देखिन्छ। त्यस्तो स्थितिमा नेपालको राष्ट्रिय अस्मिता झनै गम्भीर सङ्कटमा पर्छ। त्यसो भएको हुनाले अहिलेको परिवेशमा संयुक्त राष्ट्रसङ्घको बडापत्रको सिद्धान्त पञ्चशीलको सिद्धान्तलाई अङ्गीकार गर्दै कुनै पनि प्रकारको द्वन्द कुनै पनि प्रकारको युद्ध कुनै पनि प्रकारको सैन्य गठबन्धनमा नलागिकन चाहिँ अथवा चाहिँ त्यसको चाहिँ गतिविधिहरूलाई बढ्न नदिइकन चाहिँ मुलुकलाई शान्ति क्षेत्र बनाउने होइन शान्ति सुव्यवस्था कायम राख्ने र कुनै पनि प्रकारका सैन्य गतिविधिहरू बढ्न नदिनका लागि चाहिँ सजग र सतर्क रहनुपर्ने आवश्यकता हो भन्ने लाग्छ। यतिखेर नेपालको रक्षाको निम्ति युद्धमा घुमिएर होइन कसैसँग गठबन्धन गरेर होइन र नेपालको स्वाधीनता र सुरक्षाको निम्ति चाहिँ पञ्चशीलको सिद्धान्तलाई बडापत्रको सिद्धान्तलाई दरोसँग आत्मसातीकरण गरेर मात्रै चाहिँ नेपालको रक्षा गर्न सकिन्छ भन्ने मान्यता हो। त्यसैले यो मान्यतालाई लिएर चाहिँ तपाईँको नेपालको स्वाधीनताको रक्षा गर्ने प्रश्न डेमोक्रेसीको रक्षा गर्ने प्रश्न र भ्रष्टाचार विरोधी अभियानलाई सुचारू रूपले सञ्चालन गरेर मुलुकमा सुशासन कायम राख्नुपर्छ भन्ने मान्यतामै यी मूलभूत रूपमा चिन्ता मान्यतामै हाम्रो चाहिँ यतिखेरको मूलभूत एजेन्डा हो। यिनै एजेन्डाहरूलाई लिएर चाहिँ पार्टीमा पनि त्यही एजेन्डाहरूलाई लिएर सबैलाई चाहिँ पार्टी पङ्क्तिलाई पनि त्यही ढङ्गले सजग र सचेत गराउने हो र एवं प्रकारले चाहिँ सदनमा पनि हामीले तिनै विषयहरूलाई अहिले चाहिँ केन्द्रबिन्दु बनाएर त्यो विषयसँग जोडिएका घटनाक्रमहरूलाई नै केन्द्रबिन्दु बनाएर चाहिँ प्रभावकारी ढंगले विपक्षको भूमिका निर्वाह गर्ने हो
भनेको चाहिँ महाशयज्यू हजुर हजुर भनेको चाहिँ अब काँग्रेस एमालेबाट यहाँले भने जस्तो राष्ट्रियता जोगिने सम्भावना पनि देखिएन परराष्ट्र नीतिको पञ्चशीलको मान्यता पनि चाहिँ उनीहरूले चाहिँ जोगाइदिने देखिएन यहाँहरूले नै जोगाइदिनु पर्यो अथवा माओवादी नै चाहिँ त्यसमा चाहिँ अगुवाई गर्नु पर्यो यदि अब सरकार त बहुमत छैन जनस्तरबाट त्यो अभियान यहाँहरू चाल्छु भनेर यहाँहरूले संगठनमा अहिले त्यो सूचना दिइरहनु भएको छ हो।
अब यो दुईटा कुराले उहाँहरूबाट राष्ट्रियताको बारेमा पनि हामीले खतरा देखेका हौ किन त भन्दाखेरि पहिलो कुरा चाहिँ तपाईँको यो संविधानको मुद्दामा जसरी बेमौसममा संविधानको मुद्दामा प्राप्त उपलब्धिहरूलाई गुमाउने गरिकन उल्टाउने गरिकन चलाउने भनेर जो सुरु गर्नुभयो त्यसले अस्थिरता र अराजकता सिर्जना गर्छ। द्वन्द्वको परिस्थिति त्यहाँबाट क्रिएट हुन्छ एउटा द्वन्द्वको परिस्थिति क्रिएट भयो भने राष्ट्रिय अस्मिता समाप्त हुन्छ एउटा त्यसले चाहिँ शङ्का पैदा गराइदिएको छ। दोस्रो कारण छ त भन्दाखेरि लामो समयदेखि चाहिँ तपाईँको चाहिँ एसपिपी रोक्दै आइरहेको छ अहिलेसम्म पास भएको छैन र त्यो भूमिका मुख्यतः माओवादी नेतृत्वले पनि विगत कालदेखि नै भूमिका खेल्दै आइरहेको हो। दोस्रो कुरा चाहिँ स्टार लिङ्क भन्ने चाहिँ यो चाहिँ तपाईँको अमेरिकन एउटा ग्लोबल
तर एमाले के भन्छ भने नि तर एमाले हजुर हजुर अहिलेको नेतृत्व गरेको एमाले के भन्छ भने नि एमसिसी पारित गरेको त माओवादीले नै हो बरु हामी चाहिँ थिएनौ त्यसमा अहिले माओवादीहरूले किन यस्तो कुरा गरिरहेछन् होइन भनिरहेछ
कुरा भयो यो त कुतर्कको कुरा भयो किनभने एमसिसी चाहिँ तपाईँको गभर्मेन्टले त खालि चाहिँ त्यो बेलामा सरकार स्तरमा सम्झौता गरेर एउटा प्रोजेक्टको रूपमा सुरु गर्ने भन्ने कुरा थियो, त्यसलाई गौरवको परियोजना बनाएर पार्लियामेन्टबाट रेक्टिफाई गर्नुपर्छ भन्ने कुरा त ओलीजीको सरकारको पालामा निर्णय गरेको विषय हो, होइन निर्णय गरेको विषय हो। त्यस कारणले गर्दाखेरि एउटा प्रोजेक्टको रूपमा गरेको एग्रिमेन्टलाई पार्लियामेन्टबाट रेक्टिफाई गर्ने भनेर चाहिँ यो गौरवको परियोजना हो भनेर पार्लियामेन्टबाट रेक्टिफाई गर्ने काम त उहाँले गर्नुभएको हो नि, होइन। त्यस कारणले गर्दा अहिले पछिल्लो समयमा पछिल्लो समयको सरकारले त बरु के त भन्दाखेरि त्यसलाई संशोधन गर्न नसकिएको भए तापनि त्यसलाई संशोधन गर्नुपर्छ भनेको प्रोजेक्ट मात्रै त हामी लिन तयारी छौँ, डेभलपमेन्ट प्रोजेक्ट मात्रै त लिन तयारी छौँ। तर अमेरिकाले यो आइपिएफको पार्ट, स्टेट पार्टनरसिपको पार्ट भनेर जसरी चाहिँ लिएर आयो, होइन आइपिएस भनेको सैन्य योजना अन्तर्गतको विषय हो, स्टेट पार्टनरसिप भन्नु भनेको सैन्य योजनाको कुरा हो, सैन्य योजनाको अभिन्न अङ्ग बनाएको हुनाले सैन्य योजनाको अभिन्न अङ्ग बनाएका विषयहरू पार्टहरू जो जो छन् ती विषयहरू डाउटफुल विषयहरू जो जो छन् त्यसलाई चाहिँ रिचेक गर्नुपर्छ, त्यसलाई संशोधन गर्नुपर्छ भनेर भनेका थियौँ। तर संशोधन गर्न तयारी नभएपछि नेपाललाई त्यो रिचेक गर्नलाई खुला राख्ने गरिकन चाहिँ बार बुझे डिक्लेरेसन गरेर चाहिँ अगाडि बढेको अवस्था हो। त्यसो भएको हुनाले चाहिँ यो त उहाँहरू त बार बुझेसम्म पनि समर्थन गर्नुहुन्न थिए, होइन बार बुझेसम्म पनि समर्थन गर्नुहुन्न थिए, तपाईँको बिना चाहिँ शर्त चाहिँ पास गर्नुपर्छ भन्ने मान्यता हो चाहिँ। त्यसो भएको हुनाले यो विषयमा पनि क्लियर छ। अब अर्को कुरा एसपिपी उहाँहरूकै पालामा चाहिँ ड्राफ्ट कपी आएको हो, उहाँकै पालामा पास गराउनलाई पटपटक कोसिस गरेको हो, तात्कालीन नेपाली सेनाको चाहिँ प्रमुखले सेनापतिले चाहिँ असहमति प्रकट गरेपछि मात्रै त्यो अड्किरहेको अवस्था हो, होइन। त्यस कारण पछिल्लो समयमा सरकार विघटन भइसकेको हुनाले चाहिँ त्यो पास गर्ने टाइम पनि भएन चाहिँ। त्यस कारणले अब अहिले चाहिँ तपाईँको के गरिरहेको छ त भन्दाखेरि चाहिँ यो सेटेलाइट नेटवर्क र इन्टरनेट नेटवर्क कन्ट्रोल गर्नका लागि चाहिँ स्टार्टिङ कम्पनी मार्फत चाहिँ त्यो लिएराउनलाई पटपटक कोसिस गरिरहेको छ। प्रचण्ड सरकारको पालामा त्यसलाई रोक्दै रोक्दै आइरहेको अवस्था हो, होइन। एवं प्रकारले चाहिँ तपाईँको बिआरआई परियोजना नेपालमा कुनै पनि हालतमा पास गर्न दिनुहुन्न भनेर चाहिँ कतिपय शक्ति केन्द्रहरूले ध्रुवीय शक्ति केन्द्रहरूले तुरुङ्गले विरोध गरिरहेको अवस्था हो। सरकारले के गर्यो भने यसलाई पास गर्नुपर्छ भनेर क्याबिनेटबाट चाहिँ पास गर्ने भनेर निर्णय गरेर चाहिँ तपाईँको परराष्ट्र मन्त्रीलाई साइन गर्नलाई अथोरिटी दिइसकेको अवस्था हो, होइन। त्यसैले त्यसलाई पनि के गरेर रोक्ने त भन्दाखेरि सरकार चेन्ज नगरिकन त रोकिने कुरो भएन। त्यसैले यस्ता खालका विषयहरू छन्
जो अब अहिले यहाँहरूले
यस्तो परिवेशमा सरकार परिवर्तन हुनु भनेर भनेको एउटा एसपिपी रोकिएको अवस्था, दोस्रो स्टार्टिङ रोकिरहेको अवस्था, तेस्रो बिआरआई पास गर्नुपर्छ भनेर भनिरहेको अवस्थाको सन्दर्भमा सरकार परिवर्तन भएको छ भनेपछि यो प्रश्नले के देखाउँछ त भन्दाखेरि राष्ट्रिय अस्मिताप्रति परिलक्षित गर्यो कि गरेन त, होइन। स्वाधीनताको रक्षाको विषयलाई कुण्ठित गर्ने प्रकारको कदम चाले कि चालेन त यो सरकार परिवर्तनको इस्युले भन्ने कुरा त देखाउँछ।
हजुर महाशयज्यू, हजुर हजुर, जस्तो अब पछिल्लो समयमा जुन यहाँहरूले एकदम निकै जोडतोडका साथ उठाइरहनु भएको सन्दर्भ एउटा के भने संविधान संशोधन उनीहरूले आफ्नो अनुकूल गर्छन् भनेर, होइन। तर अब संविधानको त करिब करिब भनौँ न अब एक दशक हामी चाहिँ छेउछाउमा पुगिसकेको सन्दर्भमा हामीले संविधानको संशोधन गर्नुपर्छ, यहाँको अध्यक्षले नै प्रधानमन्त्री भएको बेला या नभएको बेला पनि संविधान संशोधन गरेर जुन चाहिँ विषयहरू सम्बोधन गर्नुपर्ने त्यो सम्बोधन गर्छु भनेर प्रधानमन्त्री हुँदा पनि भन्नुभयो, प्रधानमन्त्री नहुँदा पनि उहाँले चाहिँ यो गर्नुपर्छ संविधान संशोधन भनि नै रहनु भएको हो। अहिले कहाँनिर समस्या हो? आखिर सबै संविधान संशोधन भनिरहेका छन्, सत्तामा रहेकाहरू पनि संविधान संशोधन आवश्यक छ भनेका छन्, प्रतिपक्षी यहाँहरू सबै भनिरहनु भएको छ, तर उहाँहरूले भनेका कुरा र यहाँहरूले भनेका कुरा मिलिरहेको छैन। समस्या चाहिँ कहाँनिर? यहाँहरू चाहिँ संविधान संशोधनै गर्न पर्दैन अहिले भन्ने हो यहाँहरूको?
पहिलो कुरा त निश्चित रूपले संविधान संशोधन गर्नुहुन्न भन्ने होइन, यो संविधान संशोधन अपरिवर्तनीय भन्ने होइन, आवश्यकता अनुसार समयमा संविधान संशोधन हुन सक्छ। तर संविधान संशोधनको मुद्दा पहिलो कुरा त तपाईँको अग्रगामी दिशामा अधुरा अपुरा रहेका विषयहरू अग्रगामी दिशामा लैजानका लागि संविधान संशोधन गर्ने विषय हो, र दोस्रो विषयवस्तुको हिसाबले उहाँले अग्रगामी दिशामा होइन पछिगामी दिशामा प्राप्त उपलब्धिलाई जुटाउने दिशामा लैजाने सन्दर्भमा संविधान संशोधनको इस्यु कुरा भएको चाहिँ छ। दोस्रो कुरा चाहिँ समय परिस्थितिको हिसाबले अहिलेको परिस्थितिमा तपाईँको संविधान संशोधन गर्ने भनेको तपाईँको सबै दलहरूको बिचमा छलफल अन्तर्क्रिया खुला रूपले छलफल अन्तर्क्रिया गर्दै गर्दै गएर चाहिँ तपाईँको सदनबाट संविधान संशोधनको विषयको उठान गर्ने कुरा हो। जसरी विषयको बेमौसममा विषयको बे के अरे मौसममा मध्यरातमा दुई दलले जुन ढङ्गले सुधार गरेको छ त्यो कन्स्टिट्युसनको थ्योरी अनुसार सुधार गरेको छ
होइन होइन आखिर संविधान संशोधन हुने त महासुज्यू आखिर संविधान संशोधन हुने त संसदीय प्रक्रियाबाटै हो यहाँहरूले छलफल गर्न यहाँहरू खुला नै हुनुहुन्छ संसदमा दिनौ यहाँहरू छलफल गरि नै रहनु भएको छ यहाँहरूले संसदमा छलफल गरेर अथवा अनौपचारिक रूपमा पनि तीनवटा चारवटा पार्टी बसेर विभिन्न निर्णय यसअघि पनि गर्नुभएकै छ अब अहिले चाहिँ के समस्या भयो त अहिले तपाईँहरू बसेर ल यो यो विषयमा गरौं यो यो विषयमा नगरौं भन्न सक्नुहुन्छ होला नि त होइन र
तपाईँको दलहरूको बिचमा सदनमा दलहरूको बिचमा दलहरूसँग सम्बन्धित नेताहरूको बिचमा खुला रूपले छलफल प्रक्रियाको सुरुवात हुने विषय एउटा बाटो हो होइन एउटा बाटो हो र त्यो पनि के हो त भन्दाखेरि कन्टेन्टको हिसाबले अग्रगामी चाहिँ कदमको कोणबाट विषयहरू उठान भएको भएदेखि एउटा ढङ्गले यो चाहिँ सकारात्मक ढङ्गले संविधान संशोधनको कुरा उठे भन्ने कुरा मान्न सकिन्थ्यो तर यहाँ विषय के त भन्दाखेरि पहिलो कुरा त प्रतिगामी दिशाबाट चाहिँ विषयहरू उठानु भएको चाहिँ छ दोस्रो विषय के हो त भन्दाखेरि मध्यरातमा कन्स्पिरेसीको थ्योरी अनुसार जसरी विषय उठानु भएको चाहिँ छ त्यसले पनि प्रतिगामी दिशातर्फ पक्रेको छ भन्ने कुराको सङ्केत लिएको छ त्यसो भएको हुनाले अहिलेको परिस्थितिमा संविधान संशोधन चौथो कुरा के हो त भन्दाखेरि चाहिँ अहिलेको समय परिस्थितिको हिसाबले हामीले भनिरहेका छौँ अहिले मुलुकको राष्ट्रिय अस्मिता सङ्कटमा परिरहेको बेलामा अहिलेको स्थापित प्रणाली जे छ त्यो प्रणालीलाई नै चित्त बुझिए पनि नबुझिए पनि त्यो प्रणालीलाई नै निरन्तरता दिएर मुलुकमा सापेक्षिक स्थिरता र स्थायित्व कायम राख्नुपर्ने बेला हो
यहाँको दृष्टिकोण त्यो
तपाईँको संविधानको पाण्डोराको बक्स बनाउने गरिकन त्यो पनि पक्षगामी इस्युलाई उठाउने कुराले के देखाउँछ त भन्दाखेरि मुलुकमा तपाईँको संविधानलाई चाहिँ पाण्डोराको बक्स बनाउने डेडलक गराउने अनिर्णयको बन्दी बनाउने र संवैधानिक सङ्कट निम्त्याउने यो दिशातर्फ देखिन्छ किन
भन्दाखेरि महासुज्यू हामी अन्तर्संवादमा छौँ अन्तर्संवादमा आज हामी माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङसँग कुराकानी गरिरहेका छौं महासुज्यू अब यहाँहरूको जुन अहिले संगठनमा जुन समीक्षाहरू भइरहेको छ अब त्यहाँ चाहिँ मूल रूपमा यहाँहरूको जनमत घटेको विषयमा थुप्रै चाहिँ स्थानीय स्तरका प्रदेश स्तरका नेताहरूले बोल्नु भएको छ मत क्रमशः 64 घट्दै आयो यो चाहिँ बढ्ला भन्दा घटी मात्रै रह्यो त्यसै गरी अब संगठन पनि विभाजित मानसिकतामा छ एकदमै हामीलाई अप्ठ्यारो छ भनेर र यहाँहरूको अध्यक्षले होइन अब हामी 64 के गरेर हाम्रो त्यो चाहिँ भोट आएको थियो त्यो फेरि एकचोटि चाहिँ हामी अनुसन्धान गरौं कसले कसले भोट दिएको थियो हामी ती सबै मानिसहरूलाई फेरि आकर्षित गरौं भनेर पनि भन्नुभएको छ यहाँहरू अब चाहिँ कसरी जानुहुन्छ अब हामी करिब करिब अन्त्य अन्त्यमा पनि छौँ अन्तर्संवादको
अब अहिले अब भूमिका अब सदनमा प्रतिपक्षको भूमिका निर्वाह गर्नु पर्दाको अवस्थामा र अहिले नै भने मुख्यत 3-4 एजेन्डाहरूलाई लिएर अहिले सदनमा पनि सहकारी ढङ्गले प्रस्तुत हुनु जरुरी छ पार्टीलाई पनि सशक्त ढङ्गले सुदृढीकरण गर्ने विस्तार गर्ने विकास गर्न जरुरी छ दीर्घकालमा सरकारमा रहेको अवस्थामा पार्टी निर्माणको पाटोतर्फ जे जति ध्यान दिनुपर्ने हो त्यो ढङ्गले सिजेको छैन त्यसले गर्दाखेरि चाहिँ अब सरकार संगठन विकास र विस्तारमा जोड दिनुपर्छ भविष्यमा आगामी निर्वाचन पनि आउँदैछ निर्वाचनलाई पनि परिलक्षित गरेर चाहिँ पार्टी निर्माण गर्ने विकास गर्ने विस्तार गर्ने कुरामा लाग्नुपर्छ भन्ने मान्यता आफ्नो लाग्नुभएको अवस्था हो अब जहाँसम्म चाहिँ तपाईँको जनमत घटेको कुरा यहाँले जो सङ्केत गर्नुभयो अब यो निर्वाचनको प्रकृति निर्वाचनको विशेषता नै के हुन्छ त भन्दाखेरि यो स्थिरता र स्थायित्वमा हुने विषय होइन यो अपडाउन अपडाउन उतार चढाव भइरहने विषय हो त्यसैले उतार चढाव र अपडाउन भइरहने क्रममा चाहिँ कहिले चाहिँ जनमत थोरै घट्न सक्छ कहिले जनमत बढ्न सक्छ थोरै जनमत बढ्दैमा चाहिँ सबै ठिकठाक भइहाल्यो भनेर चाहिँ आत्मगौरव छान्ने कुरा पनि हुँदैन र तपाईँको चाहिँ थोरै जनमत घट्दैमा चाहिँ नेताको छान्ने विषय पनि होइन तर पनि
संक्षेपमा
जनमत बढाउने कुरामा जोड दिनुपर्छ भन्ने कुरा पनि लागिरहेको छ
महासुज्यू यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद
धन्यवाद
उहाँ हुनुहुन्थ्यो नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङ। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र शंकर भण्डारी सहित सन्तोष रेग्मी विदा हुन्छु। नमस्कार।